श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तीनकुने गैरीगाउँ काठमाडौँ बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज नमस्कार उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको आजको श्रृङ्खलामा पनि हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन लिएर आएका छौं। मदन पुरस्कार प्राप्त यो कृति सेतो धरतीको वाचन हामी विगत छ श्रृङ्खलादेखि श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा प्रस्तुत गरिरहेका छौं। यो पुस्तकमा प्राध्यापक कृष्ण गौतम लेख्नुहुन्छ, पूर्व आधुनिक विषयलाई आधुनिक शैलीमा लेखिएको नव यथार्थवादी उपन्यास सेतो धरतीले उत्तर आधुनिक विश्लेषणका निम्ति पनि ठाउँ खुला गरेको छ। यो उपन्यास नव यथार्थवादमा मात्र केन्द्रित नभएर फेन्टासी र स्वप्निलतामा समेत आरोहण गर्दै मायावी यथार्थवादलाई पनि समेट्छ। पात्रहरूको सूक्ष्म मनोविश्लेषण, गहन दार्शनिक चेत तथा पात्रहरूको अन्तर र तुलना, अस्तित्व र पीड़ा, समस्या र संघर्षले उपन्यासलाई कालजयी बनाएको छ। अत्यन्त सरल, सुबोध र कलात्मक शैलीमा लेखिएको यो उपन्यासमा कहीँ कतै पनि थपघट गर्ने ठाउँ छैन। मलाई अचम्म लागिरहेछ, कसरी लेखे होला लेखकले यस्तो सुन्दर उपन्यास। सेतो धरतीको छैठौं श्रृङ्खलामा गएको साता यस उपन्यासकी मुख्य पात्राले बेलुन आकाशमाथि पठाएर भगवानलाई सन्देश पठाइन्, तर बेलुन फुट्यो। अब के हुन्छ सुनौ सेतो धरतीको सातौं श्रृङ्खला पृष्ठ 134बाट। आजदेखि त 15 वर्षकी भएस नानी, आमाको भनाइले म जससँग भए शारीरिक रूपमा म पूर्ण रूपले छोरी भइसकी छु। छोरो त आमाकै आँगनमा सुतेको छ मेरो भाइ। हिजो आज आफ्नै शरीर कहिले एकदम भारी हुन्छ, कहिले एकदम हलुका, शरीरभन्दा गरुङ्गो पिर हुँदो रहेछ। अगाडि बत्ती बलिरहेछ, आफूलाई हेर्न खोजेँ सकिनँ। त्यसपछि भित्तामा हेरेँ आफ्नै छाया, छाया त मभन्दा पनि रङ्गहीन छ, म सेतो उकालो। आमाले भन्नुभयो, बत्ती निभाइदे नानी। त्यो कालो छाया त फैलिएर कोठाभरिको पो भयो बत्ती निभाएपछि। मेरो सेतो पनि छोपियो र म पनि भएँ छाया जस्तै। आमा, म र भाइ लहरै सुतेका छौँ एकै ठाउँमा तलामा। मलाई निद्रा लागेन। आमा निदाम्नु भयो? मैले सोधेँ, छैन। एकछिनपछि आमाले भन्नुभयो, त किन ननिदाए कि त नानी? मैले उल्टै सोधेँ, तपाईँ नि? सानो नानीहरूलाई जस्तो चाँडो निद्रा आउन्न क्या उमेर पुगेकाहरूलाई? आमा, मेरो उमेर पुग्यो? मैले सोधेँ। आमा केही बोल्नु भएन। मैले तेरो उमेर पुग्यो भनिदिएको भए म अझ धेरै खुसी हुने थिएँ होला। पक्का हो, भाइको उमेर पुगेको छैन, ऊ अघि नै निधाइसकेको छ, 3 वर्षको बालक हो। आमाले मतिर कोल्टिएर भन्न थाल्नुभयो, कथा भने चाहिँ आफ्नै हजुरआमाको कुरा, थाहा छ नानी तँलाई सती प्रथा भनेको के हो? मैले टाउको हल्लाएँ, उत्तिखेरै थाहा पाएँ, अँध्यारो पो छ। आमाले देख्नु भएन मैले टाउकोले बोलेको, मुखैले भने थाहा छैन। त्यसपछि आमा नदी सुसाए चाहिँ सुसाउन थाल्नुभयो, मेरी हजुरआ अर्थात् तेरी जियाले सती जानु परेको थियो, आफ्ना पति मरे भने जिउँदै चितामा जल्नु पर्थ्यो, हजुरआले जिउँदै चितामा जल्नु पर्यो अरे। एउटा सानो आगोको झेल्कोले कतै शरीरमा यसो पोल्दा त कस्तो पीडा हुन्छ, जिउँदै त्यति ठूलो आगो बलिरहेको चितामा चढ्दा कस्तो होला। आमाले भन्दै जानुभयो। हजुरआमा 31 वर्षकी हुनुहुन्थ्यो अरे, मेरा बा भर्खर 13 वर्षका, फुपू दुईजना 10 र 8 वर्षका, कान्छाबा भर्खर 4 वर्षका थिए अरे। आफ्नो ज्यानको मायाभन्दा नि स्याना स्याना सन्तानको मायाले सतीजानै मान्नुहुन्न बारे हजुरआमा। तर हजुरआमालाई जबरजस्ती सतीजना बाध्य बनाछन्। उहाँ चितामा जल्दा जल्दै आत्तिएर भाग्न खोज्दा ढुङ्गाले हानेर मारे अरे। मलाई त कथा सुने जस्तो भयो, एकदमै काल्पनिक कथा मनमा आयो। मेरो जीवन पनि भोलि पर्सि दुई तीन पुस्तापछि सुनाउँदा त्यतिखेरकालाई काल्पनिक कथा जस्तै लाग्ला। भन्नुभयो, जतिसुकै धनीका पत्नीले नि सती जानै पर्थ्यो, राजा महाराजाका महारानीहरूले नि सती जानै पर्थ्यो। आमाबाट नै सुनेकी थिएँ मैले राम सीताको कथा, पण्डितहरूबाट पनि सुनेकी थिएँ पुराण लगाएको ठाउँमा रामले सीताको अग्नि परीक्षा लिएका थिए भन्ने कथा। बलिरहेको चिता जस्तै अग्निमाथि बस्दा पनि सीता जलिनन्, किनभने उनी पतिव्रता थिइन्, पवित्र थिइन्। मलाई लाग्यो कि मेरी आमाकी हजुरआमा पतिव्रता थिइनन्, चरित्रहीन थिइन्। होइन भने उनलाई आगोले किन जलायो? अग्निदेवतालाई त सबै कुरा थाहा हुनुपर्ने हो। सती प्रथा हट्नु अघि लोग्ने मर्दा सबैले सती गए होलान्, सबै जले होलान्, नजलेका भए त तिनको पनि कथा लेखिन्थ्यो होला सीताको जस्तै, तिनीहरू पनि देवी हुन्थ्यो होलान् सीता जस्तै। के ती सबै जिउँदै जल्ने पत्नीहरू कोही पनि पतिव्रता थिएनन् त? ती सबै चरित्रहीन थिए? त्यतिखेर बालविधुवाहरूले पनि विधुवा नै हुन नपाई सातै रङमा रातो आगोमा जल्नु पर्यो होला। के ती साना नानीहरू पनि चरित्रहीन थिए, अपवित्र थिए? म 9 वर्षमा विधुवा भएँ। सती प्रथा नहटेको भए मैले पनि सती जानु पर्थ्यो होला, जिउँदै चितामा जल्नु पर्थ्यो होला। के म जल्ने थिइनँ र सीता चाहिँ? 9 वर्षकी बालिका जसलाई लोग्ने भनेको कुरा नै थाहा हुँदैन, जसको लोग्ने मान्छे भनेको हजुरबा, बा, काका, दाई, भाइ, मामा भन्ने मात्र बुझेकी हुन्छ, कि उसलाई चिताको आगोले जलाउँदैन? म जल्थेँ कि के गर्थेँ होला? अवश्य जल्थे, नत्र आगोको झिल्को यसो उछिट्टिएर आउँदा पनि किन त्यसरी पोल्छ भुत्तुकै पार्ने गरी? कहिले त लुगा नै पाल पारिदिन्छ, छालामा फोकै उठाइदिन्छ, जुन तीन दिन तीन रातसम्म दुख्छ। त्यसो भए कि 9 वर्षकी बालिका पनि चरित्रहीन हुन्छ, जसको चरित्र नै विकास भएको हुँदैन? समाजले त दया गरेन गरेन, अग्निदेवताले पनि दया गर्दा रहेनछन्। कमसेकम बालविधुवालाई पनि, अग्निदेवतालाई पनि पवित्रता र अपवित्र छुट्याउन आउँदो रहेनछ क्यारे। आगोले पकाएर खान पनि दिन्छ र सतीलाई जलाउँछ पनि। लाग्यो अग्निदेवता भन्ने पनि मान्छेको नियन्त्रणमा रहेछन्, नत्र आगोले पायो भने धर्मग्रन्थकै किताब पनि किन जलाउँछ त? किन जलाउँछ नीतिशास्त्र पनि? मेरो उमेर अब मनमा कुरा खेलाउने भएछ क्यारे। अनेक कुराहरू खेलिरहे, मैले ती कुराहरूको खेललाई रोक्नै सकिनँ, तिनीहरूको नियन्त्रक पनि बन्न सकिनँ। ती अनुशासनहीन भएर खेल्न थाले, समय सीमा नागेर पनि खेल्न थाले, मेरो मनको हरियो चौरमा, खेल मैदानमा। मेरो जियामा मरी सती गएको कुरा सुनेर केही कुरा भन्नमा आमातिर कोल्टी फर्किए। आमाको अनुहार त मैले अँध्यारोमा पनि देखिरहेथेँ। मनले भने, आमा म कति भाग्यमानी रहेछु है, दुला मर्दा मैले जिन्दै चितामा जल्नु परेन, जियामाले चाहिँ सती जानु परेन। मनमनै भने, मेरो कपाल मात्र काटियो तर टाउको त काटिएन, पोते मात्र चुडाइयो तर गला त रेटिएन, चुरा मात्र फोरियो तर हातहरू त फोरिएनन्, पाउजु मात्र झिकिए तर खुट्टाहरू जोगिए, गहना पो झिकिए तर नाक कान त काटिएनन्, मेरो शरीरका राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर शरीर त खोसिएन, कमसेकम मैले जियामाको जस्तै जिउँदै चितामा जलेर मर्नु त परेन।
रङ्गी सारी हो,
मुखले फेरि भने, आमा म त कति भाग्यमानी रहछु है। मेरो कुरा सुनेर सायद आमा रोइरहनु भएको छ, सोक्क सोक्क सुन्दैछु र आमाको हातको स्पर्श मेरो अनुहारले महसुस गरिरहेछ। अझ भाग्यको कुरा, म सानै छँदा दुलहा मरे, माया प्रेम बसेर मरेका भए म कति दुःखी हुन्थेँ होला, बिछोडको पीडाले म कति छटपटाउँथेँ होला। कमसेकम दुलहा तिनको माया र समर्पण सम्झेर रुनु परेको छैन मैले, तिनलाई आफूले गरेको माया र समर्पण सम्झेर छटपटाउनु परेको छैन मैले, म कति भाग्यमानी। दुलहाको तिथिमा श्राद्ध गर्न घरै जाने कुरा भयो। नगएको पनि दुई वर्ष भएको थियो। जसरी पनि आऊ भन्ने खबर पनि पठाइरहेका थिए घरकाले, आमाले लिएर जानुभयो। श्राद्ध गर्दा सबैभन्दा अप्ठ्यारो मलाई दुलहाको अनुहार सम्झिन हुन्छ। जसको श्राद्ध गर्ने हो उसको अनुहार सम्झिनुपर्छ अरे, तर मलाई त्यही मरेको अनुहार मेटिने लागेको खुइलिएको फोटो जस्तो भएर सम्झना आउँछ। ससुराले आमासँग भने, यसपल्ट सके एक वर्ष नभए दस आठ महिना बुहारी नानी यतै बस्छिन्, आफ्नो घरको जहानलाई यतै राख्छु भन्दा आमाले बोल्ने कुरा केही थिएन, केही बोल्नु भएन। मेरो मनले भने चर्को चर्को स्वरमा बोलेर बस्न अस्वीकार गर्यो, तर मुखले भने केही बोल्न सकिनँ। ससुराले मतिर फर्केर सोधे, हुन्न बुहारी? मैले अप्ठ्यारो मानेर यति नै भने, म यहाँ को भनेर बस्छौँ, मलाई माइती रमाइलो लान्छ। ससुरा अलिक कड्किए, हामी छैनौँ, यो तिम्रो घर हो, त्यसो भन्नु मिल्छ? ससुरा कड्किएपछि आमाले नरम भएर मतिर हेर्दै भन्नुभयो, सम्झिले भनेपछि बस नानी, यो घर तेरो हो। रहस्य बुझ्न मलाई धेरै बेर लागेन। सौतिनी सासु गर्भवती रहेछन्, लगभग एक महिना पुगिसकेको रहेछ। उनको स्याहार सुसार गर्नुपर्ने भएकाले ससुराले मलाई बस भनेका रहेछन्। दुई नन्दको बिहे भइसकेकाले तिनलाई सुत्केरी भएको अवस्थामा पकाएर दिने स्याहार सुसार गर्ने कोही थिएन घरमा। पहिलेभन्दा पनि झन् नरमाइलो धुलौटे सुक्खा हुरी चल्यो मनमा। त्यही धुलौटे सुक्खा भूमिमा एउटा हरियो रुख देखेँ, मधुमाया दिदी मेरो मनको चरी त्यही हरियो रुखको टुप्पोमा पुगेर बेला बेला विरहका गीत गाउने गर्छ। दिदी दुई सन्तानकी आमा भइसकेकी रहेछन्। यति चाँडै कति बुढी जस्तै देखे कि, झन्डै मेरी आमा जस्तै। उनले अप्ठ्यारो मान्दै भनिन्, तिमी त तरुणी भएछौ तारा, म त अब बुढी भएँ। मैले बुझेँ, तिनलाई खुब अप्ठ्यारो परेको थियो मलाई तरुणी भन्न, तैपनि तिनलाई भन्न मन लागेको थियो, भनिन्। मलाई पनि अप्ठ्यारो लागेन। मैले पनि भने, दिदी तपाईँ त सन्तान पाएर बुढी हुनुहुन्छ, म त त्यत्तिकै बुढी हुन्छु भोलि पर्सि। त्यसपछि उनी केही बोलिनन्। हामीले बेला बेला भेट्दै सुख दुःखका कुरा गऱ्यौँ। मेरो बढ्दो उमेर र चढ्दो जवानीलाई उनले छक्क परेर हेरिन्, पटक पटक मेरो शरीरभरि, र भनिन्, तिम्रो शरीर साह्रै मिलेको छ। जुठो लोटाएर भान्सा सफा गर्दैछु न्युरिएर, खै के लिन हो कुन्नी, ठुलो पेट ढलक ढलक ढल्काउँदै हाँसको पोथी हिँडे झैँ सौतिनी सासु भान्सामा आइन्। तख्तामाथि के खोज्न लागिन्। भैँसीले झैँ ठुल्ठुलो सास फेर्दैछिन्। अचानक तिनले मेरो कपाल समातेर जगल्ट्याउँदै भान्साबाट मजेरी, मजेरीबाट पिँढी, पिँढीबाट आँगनमा पुर्याइदिन् र धकेलिदिन्। म त आँगनमा पछारिएँ। एक्कासी यस्तो व्यवहार गर्दा मलाई यति रिस उठ्यो कि तिनकै टाउको जत्रो ठुलो ढुङ्गो उठाएर तिनकै टाउकोमा हानु जस्तो भयो। तर हानिन, केही बोल्दा पनि बोलिन, उनीले बोलिन्, भान्सा रगत चुहेको नि थाहा छैन कति छाडालाई। रिस भरिएको मेरो दिमागले केही बुझेन। तिनले फेरि भनिन्, तरुणी भएछ अब। बल्ल बुझेँ मैले उनले मलाई किन यसरी जगल्ट्याउँदै निकालेकी रहेछन् भनेर। म त नछुनी भएकी रहेछु। त्यही बेला मधु दिदी आइन् र सबै कुरा बुझाइन्। म पहिलोपटक रजस्वला भएकी छु। अघिल्लो दिनदेखि नै तल्लो पेट त दुखिरहेकै थियो, तर किन दुख्यो बुझेकी थिइनँ। यसबारेमा मलाई कसैले भनेन। भान्सा सफा गर्दा भित्र कतै तातो पनि भएको त थियो, तर तत्काल ध्यान दिन सकिनँ। दाँत किटेर दुखेको खपिरहेँ। मलाई आफ्नै बेहोसी र उमेरसँग लाज पनि लाग्यो। एक हप्तासम्म गोठमा लुकेर बस्नु पर्यो। बसेँ। सूर्य र पुरुषको मुख एक हप्तासम्म देख्नुहुन्न अरे मैले। विधवा भएपछि रजस्वला भएको मेरो रगत भने उस्तै थियो, सदुवाको जस्तै रातो। कस्तो अचम्म! विधवा भएको सात वर्षपछि म रजस्वला भएकी छु। भर्खर फुलेको सेतो फुल जस्तो मेरो कलिलो यौवनसँग एक्लै रोएँ। यतिखेर आएर पो म विधवा भएकी रहेछु भनेर रोएँ। विधवा भएँ भनेर रुन पनि मलाई त सात वर्ष लाग्यो। गोठमा लुकेर रुँदा म रोएको गाई गोरु र बाख्राहरूले मात्र सुने होला। सौतिनी सासु सुत्केरी भइन्, छोरो पाइन्, सबै खुसी भए। सबैभन्दा बढी खुसी सासु र ससुरा भए, त्यसपछि तिनका आफन्त। म भने खुसी भइनँ, बेखुसी पनि भइनँ। पहिलाभन्दा अझ व्यस्त हुनु पऱ्यो मैले। तिनका रगतै रगत लागेका सुत्केरी कपडा धुने, तिनको छोरालाई तेल लगाउनेदेखि लिएर तिनलाई दिनको चार पाँच पटक मिठो र पोसिलो सुत्केरीले खानुपर्ने खाना पकाएर खुवाउनु पर्ने भयो। खुवाएँ, अराएका सबै काम गरेँ। समय बित्दै जाँदा मलाई महसुस हुँदै गयो, म दिनदिनै बढ्दैछु। आफ्नो शरीरको बढाइमा भित्रभित्रै रोमाञ्चित हुँदैछु। मलाई मनपर्ने रङ रातो। मैले रातो रङका लुगा पनि लगाउन पाएको भए मेरो सबैभन्दा मनपर्ने रङ रातो बाहेक अरू के नै हुन्थ्यो होला। मलाई मनपर्ने खानेकुरा गुलियो र चिल्लो धेरै भएको। दुध, दही, घिउ, मह, खिर, खुँदो। सुत्केरी सासूलाई खुराक बनाएर खुवाउँदा अलिअलि बचेको म पनि खान्छु। तिनी एक एक हिसाब किताब राख्छिन् र मलाई पिर्लिकको आँखा पल्टाएर हेर्छिन्। सुत्ने बेलामा जब लुगा फेर्छु त्यति बेला आफ्नो जिउ देख्छु। अरू बेला त आफैलाई देखे जस्तो पनि लाग्दैन, आफ्नो जिउ हेरेर दङ्ग पर्छु। पाटा परेका जस्ता मेरा तिग्रा गोला गोला केराका थाम जस्ता भएको थाहा पाएँ। आकार सुडौल हुँदै गएको पनि थाहा पाएँ। नितम्बभरि सारो मासु भरिएर आएको थाहा पाएँ। बक्षस्थल दिनदिनै फुत्दै फुत्दै गोविन्दले फुकेर ठुलो बनाएको बेलुन जत्तै हुन लागेको पनि थाहा पाएँ। मेरो छातीभित्रबाट कसले फुक्दैछ होला यस्तरी बिस्तारै? सब सृष्टिको खेला जस्तो लाग्छ। बक्षस्थल र नितम्ब बढेर पेट सानो देखेको पनि थाहा पाएँ, जसले गर्दा गाग्री सजिलै मेरो कम्बरमा अडिने भएको छ। नाभिस्थलको खोपिल्टो रहस्यमय तरिकाले गहिरिएको थाहा पाएँ। आफैलाई देखेर आफै मोहित हुन थालेकी छु। मेरो शरीर यति संवेदनशील हुँदै गएको छ कि कहिले त हावाका ताता हातहरूले मलाई भित्रसम्म छोए जस्तो लाग्छ। हावाले छुँदा पनि शरीरमा तरङ्ग उत्पन्न हुन्छ पुरुष स्पर्शले झैँ। सोच्छु त्यो स्पर्श हावाको नभई गोविन्दको भइदिएको भए। तर जब हावाको गति कम हुँदै जान्छ म फेरि झस्सङ्ग भएर पहिलेकै अवस्थामा फर्कन्छु। मलाई यस्तो के भएको होला? सुकेको रुख जस्तो मेरो शरीर जाममा परेको हरियो रुख भए चाहिँ लाग्छ। सायद हावाको स्पर्शलाई रुखका हरिया पातहरूले चाहिँ मैले पनि अनुभव गरिरहेकी छु। शरीर पुष्टिँदै जाँदा दुध, दही, घिउ अझ मन पराउने हुँदै गएकी छु। जे पनि मिठो मानेर खाने भएको छु। सासू ससुरा मेरो भरिलो जिउरो रसिलो अनुहार देखेर तर्सिए चाहिँ हेर्न थालेका छन्। उनलाई बनाएका खानेकुरा मैले पनि खान्छु भन्ने कुरा सौतिनी सासूले थाहा पाइन्। त्यसपछि तिनले हकार्दै भनिन्, विद्युत बुहारीले यस्तो खानेकुरा खानुहुन्न, दुध दही घिउ नि धेरै खानुहुन्न, पुष्टिन्छन् र पोइला जान्छन्। मेरो यौवनको हरियो रुख जेठको चर्को घामले ओइलायो। तिनले त अझ छिमल्न खोजिन्, सबै हरियाली काटेर उजाड बनाउन खोजिन्। म बुझ्छु, उनीहरू चाहन्छन् म तरुणी नै नबनाऊ, तर तरुणीले झैँ दासी भएर उनीहरूको घरको सम्पूर्ण काम गर्न मात्र सकौँ। दुनियाँ र संस्कारले मलाई जस्तो रूपको बनाए पनि मेरो उमेर त खोज्न सकेन। नियतिले मेरो श्रृङ्गार र सौभाग्य खोसे पनि यौवन त खोज्न सकेन। श्रृङ्गार र सौभाग्य बिनाको यौवन एउटी छोरीका लागि भन्दा घर, परिवार, आफन्त र समाजका लागि कत्रो समस्या र भार बन्दो रहेछ। तर आफ्नो यौवनले शरीर र मन अझ हलुङ्गो भएको महसुस गरिरहेछु। उनीहरूले सक्ने भएको भए बालविधवालाई तरुणी पनि हुन दिने थिएनन्। तर भगवानले किन दिए? यदि भगवानले तरुणी बनाएका हुन् भने उनलाई पनि मन परेको छैन एउटी बालविधवाले यसरी रङ्गहीन हुनु परेको। सासु ससुराको स्वार्थ पूरा गरिदिएर म माइत फर्किएँ। हिजो आज बामा पनि मेरो शरीरलाई सशङ्कित र त्रसित आँखाले हेर्न थाल्नुभएको छ। अचम्म के भयो भने अरू सदुवा तरुणीहरूभन्दा म पो अझ बढी तरुणी र सप्रिएकी जस्ती भएर आएँ। लाग्छ ती सदुवा आइमाईहरू आफ्नो भैँस दुलाहका लागि दिनदिनै खर्च गर्छन् र खर्च गर्छन् छोराछोरीका लागि पनि। त्यसैले मभन्दा कम तरुणी देखिन्छन् ती। कहिलेकाहीँ त लाग्छ मेरो भैँस कहिले रित्दैन, किनभने मेरो भैँस खाने दुलाह र छोराछोरी कोही छैनन् मेरा। अरू त सशङ्कित र त्रसित भए पनि म भने आफूसँग अझ बढी आत्मरति गर्न पाएर एकदमै खुसी भएकी छु। कमसेकम मैले आफूसँगै रहने, आफूसँग हर पल हर क्षण कुरा गरिरहने, आफूभित्र एक्लै नाच्ने गाउने बादल झैँ उड्ने र रुने सबैभन्दा विश्वासिलो आफ्नै तरुणी मन पाएकी छु। म एक्लै रोमाञ्चित भएकी छु। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। आमा भन्नुहुन्छ, तैँले अब पूजा गर्नुपर्ने भगवान् बाहेक अरू कोही पनि छैनन्, किनभने तेरा पति छैनन्। सेवा, भक्ति, भजन सबै थोक भगवान्कै गर्नु, तिनकै जप ध्यान हर्नु, यही नै तेरो मुक्तिको बाटो हो नानी, कुरो बुझैछेस्? हजुरबा, हजुरआमा, बा, पण्डितजी सबै यसै भन्छन्। मनमा आयो भगवानहरू धेरै छन्, म कुन भगवान्को पूजा गरौँ? सबै भगवान्को पूजा गर्न सकिँदैन। जसरी लोग्ने मान्छेहरू धेरै छन्, तर एउटी आई मैले सबै लोग्ने मान्छेको सेवा गर्दिनँ, आफ्नो लोग्नेको मात्र गर्छे। त्यसरी नै मैले कुनै पनि एक भगवान मात्र छान्नुपर्छ होला, तर यो कुरा मैले कसैलाई भनिनँ। घरमा कृष्णले मुरली बजाएको फोटो छ। पण्डितजीको भागवतको किताबमा पनि देखेकी छु कृष्ण। यमुना नदी किनारमा उनले गोपिनीहरूको सारी लुकाइदिएर ती निर्वस्त्र घोप्टो परेका थिए। कृष्णको पूजा गर्दा कतै उनको शक्तिले मलाई पनि निर्वस्त्र बनाइदियो भने। लोकनाथको घरमा पुराण लगाउँदा पण्डितजीबाट सुनेकी थिएँ कृष्णले कौरव र पाण्डवहरूको सभामा द्रौपदीको लाज बचाएको कुरा। यी त अचम्मका भगवान रहेछन्। कहिले लाजमर्दो पारिदिने, कहिले लाज बचाइदिने। जे परे पर्ला, म त कृष्णकै पूजा गर्छु। सेवा भक्ति र भजन पनि उनकै गर्छु। उनकै अगाडि सम्पूर्ण रूपमा समर्पित हुन्छु। मनमनै संकल्प गरे। विधवा भएदेखि नै घरमा सबैभन्दा बढी धार्मिक मैले हुनु परेको छ। जति जति म ठुली हुँदै जान्छु उति उति धार्मिक हुनु अरे, नत्र मन आफ्नो नियन्त्रणमा हुँदैन। मनलाई नियन्त्रण गर्ने सबैभन्दा ठुला शास्त्र नै धर्मशास्त्र र नीतिशास्त्र हुन अरे। बा भन्नुहुन्छ चित्त साह्रै चञ्चल हुन्छ नानी, 121 चित्त हुन्छन्, तिनलाई बसमा राख्नुपर्छ, भगवान्मा ध्यान लगाएछ नानी सब ठिक हुन्छ। सबै ठिक हुन्छ भनेको चाहिँ के हो? थाहा नभएर पनि मैले केही सोधिनँ। सबैभित्र के पर्छन् त्यो पनि सोधिनँ। आमा जत्रै भएकी छु, आमाभन्दा पनि पुष्ट पोटिली। मेरो शरीर र रूप रङ्ग देखेर आमा त्यसै त्यसै तर्सिए चाहिँ हेर्नुहुन्छ मलाई, तर भन्न केही सक्नुहुन्न। बा पनि मेरो शरीर र उमेरसँग तर्सिए चाहिँ देखिनुहुन्छ। म भने आफ्नो शरीर देखेर आफै मुग्ध हुन थालेकी छु, एकदम रोमाञ्चित। म सँगैका हौँ पवित्रा र म, अहिले 17 वर्ष पुरा भयौँ। पवित्रा 11 वर्षमा विधवा भइन्, बुढा थिए तिनका दुला। जेठी मरेर पवित्रालाई बिहा गरेका अरे, आखिरमा आफै मरे, दम थियो अरे, थाहै नपाई खुत्रुकै भएछन्। अब पवित्राले के गर्ने? त्यसपछि उनी पनि माइतैमा बसेकी छन्, म जस्तै। पवित्रा र म घाँस काट्दैछौँ, उनी विभिन्न दुःखका घटना सुनाउँछिन्। दुःख मान्ने उमेर भइसकेको छ हाम्रो, उनी सुखका कुरा पनि सुनाउँछिन्। सुख मान्ने उमेर पनि भइसकेको छ हाम्रो, कता कता सन्तुष्टि पनि मिलेको छ। संसार यस्तै रहेछ, म मात्र होइन, म जस्ता धेरै छन्, पवित्र मेरी साथी भएन। आमा भन्नुहुन्छ नानी तेरो रूप साह्रै राम्रो छ, रूप बैरी हुन्छ भन्छन्, भगवान्मा ध्यान दिएर गएस, मुन्छेमा होइन। तर मभन्दा धेरै राम्री छन् पवित्र, साक्षात देवी जस्तै। देवीलाई मैले फोटोमा देखेकी हुँ, जिउडाल अनुहार सबै राम्रो, तर तिनी खोला जस्तै चञ्चल छिन् र हावा जस्तै अशान्त। घाँस काट्दा काट्दै पवित्रले आफै गीत बनाइन् र गाइन्, बिना पुरुष भएर बस्नु महिलालाई नपरोस् है सान नानीहरू कसैलाई। देवरका दुईजना बस्छन् खेलबाड गरी, म त गरौँ कोसित केले लग्यो हरि। 9 वर्षमा बिहे भयो बुढासँग हरे, ती बुढानी म तरुणी हुने लाग्दा मरे। मैले भने भजनका चुड्का बनाए, कृष्ण अघि लाम्ला उनकै पछि म जाम्ला, नबजाऊ बो मुरली मन भयो बिरही, म धरती कि तारा तिमी नै हौ सहारा। यस्तैमा परबाट पहेँलो वस्त्र धारण गरेका साधु जस्ता युवक माथि मन्दिरतिर जाँदै गरेको देखे। उनीसँग उनी जस्तै अरू 3-4 पनि छन्, अनि त्यसको पछि पछि 6 गाउँलेहरूको लामो लस्कर, झण्डै फोटोमा भएका कृष्ण जस्तै। कृष्ण स्वयं नै प्रकट भयो कि क्या हो? हामीले वृक्षवत भई कानलाई माथि बसेर हेरिरह्यौँ, परबाट हेरेर चित्त बुझेन, हतार हतार गर्दै नजिक गयौँ। उनी आउने बाटो कुरेर बसिरह्यौँ। भर्खरका हुँदा हो, 20-22 तिनका कलिला दारी झुका एकपटक पनि नकाटे जस्ता, एकदमै मलिलो र कोमल ब्याडमा भर्खर उम्रेको धानको बिउ जस्ता, काँधसम्म लत्रिएर घुङ्ग्रिएको लामो कपाल भगवान् कृष्णले झैँ कोरेर सर्लक्क पछाडि लगेका, एकपटक त झस्किए कतै गोविन्द त होइन, बनारस पढ्न गएका गोविन्द धेरै पढेर ज्ञानी भएर त आएनन्, ठुला पण्डित भएर त आएनन्, गोविन्द पनि ठिक यही उमेरका भए, ती युवक साधु गोविन्द भइदिएको भए, कृष्णको भजन गाउँदा गाउँदै कृष्णलाई नै देखे जस्तो भएको छ मलाई, पवित्रलाई कुन्नी के देखे जस्तो भयो। ती बडो शान्त र दृढ डेग लिएर फटाफट अगाडि बढ्दैछन्। उनको पछि पछि मान्छेको लामो लर्को छ, के मन आएछ कुन्नी। हामी दुवै अञ्जलीभरि फुल लिएर तिनी आउँदै गरेको बाटोमा उभियौँ, रुखका हाँगा जस्ता हातमा फुल फुलाएर रुख चाहिँ उभियौँ, उभिरह्यौँ। कसैले हराएको होइन, सिकाएको होइन, त्यसो गर्नु राम्रो हो कि होइन त्यो पनि थाहा छैन। तिनीलाई नबोली हामीले फुल अर्पण गर्न खोज्यौँ। जब तिनी हाम्रा सामुन्ने आए, तिनले मृदु मुस्कानका साथ अञ्जली थापे। फुल तिनको अञ्जुलीमा मात्र होइन, ओठमा पनि लगाइदिन मन लाग्यो मलाई। हामीले पालै पालो तिनको अञ्जुलीमा फुल राखिदियौँ र नमन गऱ्यौँ। तिनको अञ्जुलीको स्पर्श अनुपम लाग्यो, हावाको स्पर्शभन्दा कम्तीमा 100 गुणा बढी रोमाञ्चक। तिनी टक्क रोकिएर भने, यज्ञमा आउनु। तिनका आँखामा हेरेँ, एकदम सफा र स्वच्छ छन्। अनुहारमा हेरेँ, आभा छ। मैले त मनमा नै भजन गाएँ, म धरती कि तारा तिमी नै हौ सहारा। पवित्रले मनमा नै के भनिनु होला। तिनी फटाफट उकालो लागे, हामीले हेरिरह्यौँ। सुने, माथि मन्दिरमा पुराण लगाउने अरे, ती बनारसबाट पुराण भन्न आएका पण्डित अरे, बडो प्रतिभाशाली युवक सानै उमेरमा सिद्ध भएका अरे। पवित्रले फ्याट्ट भनिन्, यस्तै साधु दुला भइदिए। तिनले अरम भने, तिमी उनीसँग बिहा अर्छौ पवित्र, तिमी अर्दिनौ र। एक्कासी मनको पहाड हिउँले ढाकेर सेताम्य भयो आफ्नै शरीर जस्तै। मैले भने, हामी बाल विधवा हौँ, यस्तो सोच्नु नि पाप हो बुझ्यौ। तर उनले उत्तेजित हुँदै भनिन्, बुझिन तिम्रो कुरा, कति पनि नबुझ्ने बाँकी छु म, त्यसैले मेरालाई धर्म हो। म चुपचाप पाएँ, माथितिर हेरेँ। तिनी हाम्रा आँखाबाट ओझेल परिसकेका छन्। मेरो मनको पहाडको हिउँ पग्लिएर मरुभूमि जस्तो उजाड पहाड मात्र बाँकी रह्यो, जहाँ ढुङ्गा उडाउने चैत्य हुरी आयो र उडाउन थाल्यो धुलो। मेरो मनको सेतो मैलियो धुलोले। मेलापात गरेर काम गरिरहेकी हुन्छु म। भएपछि प्राय साथी सङ्गीहरू मेरो सामान्य मेरो नजिक बसेर ठट्टा गर्दैनन्, रमाइलो गर्दैनन्, माया प्रीतिका गीत गाउँदैनन्। रमाइलो गरिरहेका रहेछन् भने पनि म पुगेपछि भन्छन्, उतार आइन्, अब रमाइलो ठट्टा नगरौ है कसैले। तर मलाई भने, उनीहरूले गरेको रमाइलो ठट्टा र माया प्रीतिका कुरा सुन्न मन लाग्छ। भन्छु, म आशै किन रोकिएका, अघि जस्तो रमाइलो कुरा आएर न म नि सुन्छु क्या। तर ती मान्दैनन्, जति कर गरे पनि मान्दैनन्। रमाइलो गर्न आफै आउनुपर्ने रहेछ, आफैले रमाइलो गर्न आउने उनीहरूको बाटो मेरो उपस्थितिले रोकिदिएको हुँदो रहेछ गएर। परदेश गए और भूल गए हो, देश गए और भूल गए हो, परदेश गए, परदेश गए। गोठाला र खेताला रोप्ने त्यसै गर्छन्, दाउरा घाँस गर्न वनपात जाँदा पनि प्रायः सबैले त्यसै गर्छन्। मलाई भने लुकी लुकी भए पनि तिनका रमाइला कुरा सुन्न मन लाग्छ। कतै सायद गरेर जान लागेकाहरू मलाई देखे भने आफ्नो सायद बिग्रिएको अशुभ भएको मान्छन्। धेरै पटक म अन्जानमा कतै सायद जान लागेका मानिसहरू सामु पुगेकी छु र थाहा पाएर रुँदै घर फर्केकी छु। रुँदै सोध्छु, उनीहरूले आज सायद नगरे हुन्थ्यो नि, किनभने उनीहरूको सायद बिग्रियो अब, मैले बिगारेँ यात्रामा, काममा नराम्रो भयो भने त्यसको जिम्मा म लिन सक्दिनँ। यस्तो अनुभूति हुँदा मलाई त्यस्तो ठाउँमा गएर बस्न मन लाग्छ जहाँ मानिसहरू कतै जाने सायद कहिले नगरून्। त्यस्तो ठाउँ कतै छ कि छैन होला? मलाई देखेपछि मानिसहरूको सायद बिग्रिन्छ भने मेरो आफ्नै सायद अझ कति बिग्रिन्छ होला, किनभने जहाँ जाँदा पनि मैले आफूलाई अघि लगाएर हिँड्नुपर्छ जिन्दगीभर। आफूलाई कतै छोडेर म बिनाको मेरो सायद कसरी गरौँ म? बालीमालाई खुब निहालेर हेर्नुभयो, तर एकदमै तर्सिए चाहिँ, डराए चाहिँ। मेरो शरीरमा बाला तर्साउने केही कुरा पलाएको त छैन भनेर आफ्नै शरीरतिर निहालेर हेरेँ अनि बाका आँखामा, तर केही बोलिनँ, किनभने मेरो शरीरले कतै फुल कुल र बाआमाको इज्जत धान्न नसक्ने पो हो कि भनेर हेर्नुभएको। सुन त नानी, बाका कुरा सुन्न म उहाँतिर फर्केँ, अब गीता पाठ हर्ने गर् तैँले। मलाई गीता पढ्न आउँदैन। पनि त राखौँला नि केही दिन, पछि पछि त मुखाग्रह हुन्छ नि। किन बा? भगवान्का बाणीले चित्त चञ्चल हुन दिन्न, मना शान्ति हुन्छ, यही नै तेरो मुक्तिको बाटो हो। अब तर मैले कुनै प्रतिक्रिया जनाइनँ, हुन्छ पनि भनिनँ र हुन्न पनि। बाको अनुहार हेर्दा लाग्यो उहाँलाई अझ धेरै कुरा भन्नु छ, तर यहाँभन्दा केही भन्न सक्नु भएन। आमा पनि नजिकै बस्नुभएको छ, बाले आमाका आँखातिर हेर्नुभयो, लाग्यो बाँकी कुरा भन्ने जिम्मा बाले आमालाई दिनुभएको छ। मेरो उमेर र उत्तेजनाले बिर्साइदियो भन्ने लागेर होला, राति सुत्ने बेलामा आमाले मैले पालना गर्नुपर्ने कुराहरू सम्झाउनु भयो। यस जन्मको तेरो सौभाग्य र श्रृङ्गार दैवले खोस्यो बाबै, उस जन्मको कमाइ होला नि, यसमा हामीलाई दोष नदिए होला है नानी। त ठुली भएस अब, मेलापात घाँस दाउरा हार्न जाँदा लोनी मुन्छे कसै छ नि, हाँसी मजाक नहरेस्, नजिस्किएस, नछिल्लिएस, हाँस्दा आवाज ननिकाली हाँसेस्, किनभने तेरो हाँसो साह्रै मायावी छ, लोनी मुन्छेलाई मुनि लाउने खालको छ। आमाले अरू कुराहरू सम्झाउनु भयो, तेरो आफ्ना पुरुष छैनन्, अरूका पुरुषसँग आँखा नजुदाएस, किनभने ती अरूकै पुरुष हुन्। तेरा आँखा साह्रै राम्रा भएकाले ती मोहित हुन्छन्, तिनलाई नजिकबाट नहेरेस्, तिनका नजिक नबसेस्, तिनका नजिकबाट छोइएर नहिँडेस्, किनभने तेरो जिउ साह्रै मिलेको छ, ती मोहमा पर्छन्। भिडभाड र जात्रामा कहिल्यै नगएस्, गए नि तर्केर बसेस्, लोनी मुन्छेलाई छोइयो भने तेरो छुवाईले तिनका मना पाप पलाम्छ, राम्री तरुणी देखेपछि तिनका मना पाप पलाम्छ, लोनी मुन्छेका मनौ धर्म हुन्न क्या? अब तैँले बेला बेलामा कपाल मुण्डन गरिराख्नुपर्छ, मुण्डन हर्दा कतै तीर्था गर गरेको राम्रो हुन्छ। बिर्सेर नि सिङ्गारको नाममा गाजल पनि नलाएस, किनभने भगवान्लाई सिङ्गारिनु मन पर्दैन। तर मलाई सोध्न मन लागिहाल्यो, त्यसो भए भगवान् र भगवती नै किन त्यति धेरै सिँगारिन्छन् त? कृष्ण नै कति सिँगारिएका छन्, अझ बढी सिँगारिएका हुन्छन् राधा लक्ष्मी जस्ता देवीहरू। मैले तिनलाई फोटोमा देखेकी छु, तर आमालाई मैले प्रति प्रश्न गरिनँ। आमा भन्दै जानुभयो, तेरा आफ्ना पुरुष भएको भए उनका लागि उनका नाममा तैँले सिँगारिनु पर्थ्यो, किनभने आफ्ना पुरुषलाई सधैँ आफ्नो वशमा राख्ने उपाय नै सिँगारिनु हो। सधैँ भगवान्को आराधना हरेस्, उनकै जप ध्यान हरेस्, तेरा पति भनेकै अब परमात्मा हुन्, किनभने तेरो पतिको आत्मा परमात्मामा गएर मिलिसक्यो छ। मलाई फेरि सोध्न मन लाग्यो, त्यसो भए परमात्माका नाममा सिँगारिनु हुँदैन त आमा? जसरी शिवका नाममा पार्वतीले, विष्णुका नाममा लक्ष्मीले सिँगारिएकी छन्, यो पनि सोधिन, तर मनमा आयो कुनै चमत्कार भएर म परमात्माकी पत्नी कुनै दिन देवी पो हुने हो कि। म काल्पनिक खुसीले मनमा नै गुदगुदिएँ। आमाले अरू सम्झाउनु भयो, घर बाहिर हिँड्दा जैरिनी घामलाई साँची राखेर मात्र यस जागैनी घाम डुब्न अघि घर आइपुगेस्, बाहिर हिँड्दा भिडमा पनि नहिनेस्, एकान्तमा पनि नहिनेस्, तमगुण बढाउने खानेकुरा केही नखाएस, साई तरेर कतै हिँड्न लागेका मुन्सीहरूको अगाडि कहिले नपरेस्, किनभने विधुईहरू अगाडि देखेपछि तिनको साइत बिउरिन्छ। आमाका कुराहरू त मलाई बिस भारी घाँसभन्दा पनि गरुङ्गा लागे। यति ठुलो भारी हल्लाउन त सक्दिनँ म, अब कसरी बोकेर हिँड्ने होला, बाँच्ने होला, थाहा छैन। म किन झस्केँ यहाँ यसरी, सम्झेर भान्सामा गएँ र पिर्कामा बसेर आमासँग भने, आमा एउटा कुरा भनौँ, किन भूमिका बाँधिछस्, भन्न कुरुक्क। मलाई थाहा छ म जस्ता बाल विधवालाई बजारतिर धनीहरूले भान्से बाहुनी बनाएर लग्छन्, विशेष गरी छेत्री र ठकुरीहरूले, किनकिन मलाई भने भान्से बाहुनी हुन मन छैन, डर लागिरहेको छ कतै आमाले पठाइदिनुहुन्छ कि भनेर। त्यसैले भने जे भए नि जस्तो दुःख परे नि मलाई भान्से बाहुनी बनाएर कोही धनीका घर नपठाउनु आए आमा, भान्से बाहुनी भनेपछि साह्रै हेका नजरले हेर्छन् मुन्सीले। आमाले मेरो आँखामा तलाउ हेरे चाहिँ गर्नुभयो, तर अशान्त भएर, त्यसपछि उहाँका आँखा पो तलाउ जस्ता भए। आमा केही बोल्नु भएन, सायद आमाले कसैका घरमा पठाउने बारे सोच्नु भएको रहेछ क्यारे, मैले फेरि फेरि पनि भनिरहेँ, त्यसपछि मात्र आमाले भन्नुभयो तँलाई अब कहीँ नै पठाउनम् नानी, ढुक्क हो। आमाले यति भनेपछि मेरो मनमा बिजेको काँडो झिके जस्तै भयो, खुसी हुँदै बाहिर निस्केँ, सोधेँ यज्ञमा जाने बेला भयो, बिहानै जानुपर्ने यस बेला भइसक्यो। डालीभरि फुल टिपेँ, फुल भएकाले एक डाली पनि कति हलुङ्गो लागिरहेको छ, फुलको डालीभन्दा मलाई आफ्नै शरीर हलुङ्गो लागिरहेछ, लाग्छ म पनि फुल नै हुँ, बाहिरबाट हेर्दा मात्र देखिन्छु म सेतो फुल, भित्र त रङ्गिन छु अरू जस्तै, फुलभन्दा पनि हलुङ्गो मेरो शरीर प्रत्येक दिन अझ पुष्ट र पोटिलो हुँदै गइरहेछ, शरीरका खाली र रित्त ठाउँहरू भरिँदै र पुष्टिँदै गइरहेछन्, गहिराईहरू पनि बढ्दै गइरहेछन्। आमा डराउँदै भन्नुहुन्छ तेरो जिउ त साह्रै सक्रिय नानी। म भने खुसी हुँदै सोध्छु मैले त केही मलजल गरेकी छैन, मेरो शरीर भगवान्ले मलजल गरिदिएर सप्लिएको हो, अनि मनमा यस्तो पनि भावना आउँछ मलिलो जलिलो जमिनमा केही नरोपेर नै विभिन्न किसिमका घाँस र बोट बिरुवा आफै उम्रिए झैँ मेरो शरीरमा पनि आफै केही सृष्टि त हुने होइन, म भित्र डर र उत्सुकता लहर झैँ आउने जाने भइरहेछ। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। सेतो धरती मदन पुरस्कार प्राप्त कृति हो, यसको सातौं श्रृङ्खला आज हामीले वाचन गर्यौं, अर्को शुक्रबार सेतो धरतीको आठौं श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ, शुभरात्रि।